اعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. السلام علیکم ناظرین مسلم پروگرام ایوننگ آور میں آپ کو خوش آمدید کہتا ہوں. آج 17 مارچ ہے, 14 شعبان المعظم ہے اور جمعرات کا روز ہے. پروردگار کی بارگاہ میں دعا گو بھی ہوں اور پر امید بھی ہوں کہ پوری دنیا میں آپ جہاں کہیں بھی ہوں گے صدقے میں محمد والے محمد علیہ السلام کے خیر وافی سنیے. ناظرین آپ کو ہمارے پروگرام کے فارمیٹ کا علم ہے. اس وقت جو ہے وہ سلسلے وار گفتگو ہو رہی ہے ہماری مولا امام زمانہ روحی وارواحن الفدا کے وجود بابرکت کے متعلق جو ہے وہ اسپیشل ٹرانسمیشن جو ہے وہ روز ہی آپ کی خدمت عالیہ میں پیش کی جا رہی ہے. اور اس وقت ہم ماشاء اللہ جو ہے وہ داخل ہونے والے ہیں کچھ لحظات کے بعد شب 15 میں, اور منجی بشریت کی جو ہے وہ آنے کی شب جو ہے وہ اس کو بہت سارے لوگوں کو یہ سعادت حاصل ہوگی کہ اس کے اندر جو ہے وہ اعمال کریں گے اور جو ہے وہ اپنی دعائیں پروردگار کی بارگاہ میں ان کے وسیلے سے طلب کی جائیں گی. اس وقت ہمارا موضوع جو رہے گا وہ بھی منجی بشریت کی ضرورت کیوں, اس کو مختلف حوالوں کے ساتھ دیکھیں گے, اس کے اوپر گفتگو کریں گے. اس کی بہتری موضوع کے اوپر بات کرنے کے لیے ہمارے ساتھ موجود ہیں ام المقدسہ سے حجت الاسلام والمسلمین آغا سید احمد علی نقوی صاحب. قبل آپ کو پروگرام میں خوش آمدید کہیں گے, آپ کی خدمت میں سلام عرض کریں گے.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ, آپ کو بھی اس عظیم شب کی مبارکباد پیش کرتا ہوں.
جزاک اللہ. قبلہ ہمیشہ کی طرح تھوڑی سی تمیلی گفتگو سے پروگرام کا آغاز کریں گے. اور ناظرین جس طرح سے ہم نے ابھی آپ کے محضر میں اور اپنے تمام سننے جاننے والوں کے سننے اور دیکھنے والوں کے محضر میں عرض کیا کہ ہمارا موضوع منجی بشریت کی ضرورت کیوں, اس کے اوپر بات کریں گے کہ نظریہ جو مہدویت ہے اس کی ضرورت جو ہے وہ انسان کو کیوں ہے, اس کو مختلف حوالوں سے ڈسکس کیا جائے گا. اس قبلہ مہدویت کا نظریہ کب سے ہے, یہ ہمارے سے وجود میں کب سے آیا؟
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, بہی نستعین, انہو خیر ناصر و معین, صلی اللہ علی سیدنا و نبینا بالقاسم محمد وعلی آلہ الطیبین الطاہرین المعصومین المکرمین لا سیما بقیت اللہ فی الارضین روحی و ارواح العالمین بتراب مقدمہ الفدا. تمام ناظرین کو اور بالاخص امام زمانہ جل و فرج و شریف کی ولادت تمام معصومین کی خدمت میں مبارکباد پیش کرتا ہوں. خداوند منان ہمیں ان عظیم گھڑیوں سے لمحوں سے استفادہ حاصل کرنے کی توفیق عنایت فرمائے. نظریہ مہدویت یا یہ عقیدہ مہدویت کب سے شروع ہوا, اس پر اگر انسان روایات پر اور قرآن کریم کی آیات پر اگر نگاہ ڈالے تو واضح ہے کہ یہ نظریہ قرآنی ہے, یہ نظریہ سنت ہے, یہ نظریہ حدیث ہے. کوئی اس صدی میں یا ریسنٹلی کوئی کسی عالم کا نظریہ ایجاد شدہ نہیں ہے, بلکہ یہ نظریہ قرآنی ہے اور یہ وحیانی نظریہ ہے, خدائی نظریہ ہے, الہی نظریہ ہے, نبوی نظریہ ہے, علوی نظریہ ہے, یہ شروع سے ہی نظریہ ہے. اور خود رسول خدا صلی اللہ علیہ وآلہ وسلم کے دور میں ہی امام زمانہ اور مہدویت کے بارے میں گفتگو ہوتی رہی ہے. ایک روایت نہیں ہے, کئی روایات موجود ہیں. بلکہ میں علمی اصطلاح میں اگر میں بیان کروں تو حد تواتر تک متواتر روایات موجود ہیں کہ امام زمانہ اجل اللہ فرج و شریف کوئی مہدی آئے گا جو اس کائنات کو ظلم اور ستم سے نجات دے کر اس کائنات کو عدل سے بھر دے گی. یہ نہ فقط شیعہ کتب میں بلکہ اہل سنت کی کتب میں یہ موجود ہے. یہ نظریہ فقط دین اسلام میں نہیں, اگر آپ دوسرے ادیان میں بھی دیکھیں گے یہ نظریہ مہدویت پایا جاتا ہے. تھوڑے فرق کے ساتھ, اختلاف کے ساتھ, کوئی شخصیت میں اختلاف کرتا ہے, کوئی یہ کہتا ہے کہ مولا کی ولادت ہو چکی ہے, کچھ کہتے ہیں کہ ولادت ہوگی, لیکن اس بات پر سب کا اتفاق ہے کہ اس دین کو وہ غلبہ حاصل ہونا ہے, وہ بین المللی پوری کائنات پر غلبہ ہوگا, وہ غلبہ ایک ایسی شخصیت سے ہوگا, وہ شخصیت جو غلبہ قائم کرے گی, جس کی ابتدا رسول خدا سے ہوئی اور انتہا امام زمانہ تک ہوگی. ہم ختم نبوت کے قائل ہیں, ہم اس بات کو مانتے ہیں کہ رسول خدا صلی اللہ علیہ وآلہ وسلم کے بعد کوئی نبی نہیں آئے گا, لیکن امامت کا سلسلہ جب تک یہ کائنات ہے قائم ہے باقی رہے گا. لولا الحج لساخت الارض باہلہا, اگر حجت نہ ہو, امام نہ ہو, مہدی نہ ہو, تو یہ زمین اپنے رہنے والوں کو نگل لے. ختم نبوت کے ضرور قائل ہیں, لیکن امامت کا سلسلہ چل رہا ہے. وہ دین جو کامل ہو چکا تھا اس کی حفاظت کے لیے خدا نے ایک محافظ رکھا ہے, ہر دور میں ہر ملت کے لیے ہر قوم کے لیے ایک محافظ ہے. اس محافظ کا ہونا ضروری ہے جس کو ہم حجت خدا کہتے ہیں, جس کو ہم ہادی کہتے ہیں, اس دور میں اس کو ہم مہدی کہتے ہیں. اگر مہدی نہ ہو, امام زمانہ نہ ہو, تو اس زمین کے رہنے والے ختم ہو جائیں, یہ کائنات کا کوئی ذرہ نہ رہے. مولا کا وجود ہے, اسی وجود کی وجہ سے یہ کائنات باقی ہے. وَبِوُجُودِهِ ثَبَتَتِ الْأَرْضُ وَالسَّمَاءُ, اس کے وجود سے ہی, مولا کے وجود سے ہی یہ آسمان بھی باقی ہے, زمین بھی باقی ہے, انسانیت بھی باقی ہے, یہ نفس بھی باقی ہے, سب کچھ باقی ہے. تو وجود امام زمانہ اور وہی حجت خدا ہے. اور یہ رسول خدا کے دور میں کئی روایات پر جب ہم نظر ڈالتے ہیں کہ مولا رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے فرمایا, ابو الحجاف نام سے ایک شخص ہے جو روایت کرتا ہے کہ رسول خدا نے 3 دفعہ فرمایا, آپ کو میں بشارت دیتا ہوں, آپ کو میں خوشخبری دیتا ہوں, آپ کو بشارت ہو, آپ کو میں خوشخبری دیتا ہوں, یلی امتی رجل من اہل بیتی یقال له المہ, کہ میری امت میں میرے بعد مہدی آئے گا, اس کا نام مہدی ہوگا. یہ کئی کتابوں میں یہ روایت موجود ہے. میں آپ کو بشارت دیتا ہوں کہ مہدی آئے گا, یخرج علی حین اختلاف من الناس, جب لوگوں میں اختلاف ہوگا, زلزال شدید, زلزلے شدید آئیں گے, یملا الارض قسطا و عدلا, وہ آنے والا جب آئے گا اس کائنات کو عدل سے بھر دے گا, کما ملئت ظلم و جورا, عدل کو ایسے بھر دے گا جیسے وہ ظلم سے بھری ہوئی ہوگی. لیکن مہدی جب آئے گا عدالت سے اس زمین کو بھر دے گا, یملأ قلوب عباد عباده ویسعهم عدلا, اس کے جو چاہنے والے ہوں گے, اللہ کے جو عبد ہوں گے, ان کے دلوں کو ظہور کے ساتھ منور کر دے گا. یہ مولا امام زمانہ اجل فرج و شریف کا ذکر کہاں ہو رہا ہے؟ بے زبان رسول خدا, یعنی رسول خدا کے دور میں مہدویت کی خبریں چل رہی ہیں, مہدی کے بارے میں بتایا جا رہا ہے. روحی و ارواح العالمین لتراب مقتم الفدا, بس نتیجہ یہ ہوا کہ مہدویت, عقیدہ مہدویت عقیدہ قرآنی ہے, عقیدہ مہدویت عقیدہ سنتی ہے, عقیدہ مہدویت عقیدہ نبوی ہے. یہ رسول خدا اس چیز کو مانتے تھے تب انہوں نے بیان کیا, رسول خدا اس چیز کا عقیدہ رکھتے تھے تب انہوں نے بیان کیا. اگر رسول خدا صلی اللہ علیہ وسلم اس چیز کا عقیدہ نہ رکھتے, یہ نظریہ نہ رکھتے کہ میرے بعد میری نسل سے میری امت میں ایک شخص آئے گا جو اس کائنات کو عدل سے بھر دے گا, تو مولا بیان کیوں کرتے؟ یعنی ان کی زبان زبان وحی ہے, وہ خدا کے کلام ان کا کلام الہی ہے. خدا کی وحی کے بغیر وہ بیان نہیں کرتے, کلام نہیں کرتے. یعنی درواقع خدا بیان کر رہا ہے کہ یہ مہدی آئے گا, اس کی ضرورت آپ کو پڑے گی اگر آپ کو اس کائنات میں, اس دنیا میں آسائش چاہیے, عدل چاہیے, قسط چاہیے, قسط اور عدالت برپا کرنا چاہتے ہیں, تو ایک مہدی کا آنا ضروری ہے, جس کا نام وہی نام ہوگا جو رسول خدا کا نام ہے. وہ نسل جناب فاطمہ زہرا سے ہوگا سلام اللہ علیہا, تو جب آئے گا اس ظلم کو ختم کر دے گا, دشمنان اسلام کو نیست و نابود کر دے گا. یہ سب کا نظریہ ہے. हम कहते हैं वो नस्ल फातिमा से है, हम कहते हैं वो नस्ल अली से है, हम कहते हैं वो नस्ल सादत से है, हम कहते हैं कि वो नस्ल इमाम हुसैन से है। अब जो अफराद कहते हैं कि ये आपका नजरिया सही है या गलत है, वो दलील के साथ पेश करें। हम तो अहादीस पेश कर रहे हैं, कुरानी नजरिया बयान कर रहे हैं। एक यौम नदउ कुल उनासिम इमामहिम, वो कयामत के दिन हर शख्स को कुल उनासिम इमामहिम। अब देखें आगा मुसवी, हम इस दौर में 2022 में अगर जिंदगी कर रहे हैं, हम नास हैं या नहीं? कोई इंसान अपने आप को इंसान न समझे, उसकी उसके साथ हमारी गुफ्तगु नहीं है। यौम नदउ कुल उनासिम इमामहिम, हर शख्स को पुकारा जाएगा अपने इमाम के नाम से। हमारा इमाम तो मौजूद है, जो हुज्जत इलाही है, जिसके अलकाब जिनका नाम खुद रसूल खुदा ने बताया है। हम उनकी रैयत में हैं, हम उनके गुलाम हैं, हम उनके ताबे, हम उनके मुरीद हैं, क्योंकि रसूल खुदा ने कहा है कि आप उनके मुरीद बने, आप उनके नौकर बने, आप उनके खादिम बने, आप उनका इंतजार करें। ये नजरिया नजरिया पुरानी है। यौम नदउ कुल उनासिम इमाम, उनास में ये नहीं कहा गया कि मसलन शियों का इमाम, सुन्नियों का इमाम, फुलां का इमाम, नहीं। जो भी शख्स है उसका इमाम इमाम जमाना है। अब मानने से या न मानने से कोई फर्क नहीं पड़ता, इमाम सबका है। मैं मानता हूं तो मुझे वो समरा मिलेगा, वो नतीजा मिलेगा। मैं हुज्जत खुदा मानता हूं तो मुझे कयामत के दिन इसका सिला मिलेगा। लेकिन इमाम का होते हुए इमाम को जो नहीं मानता, उसको सजा मिलेगी, उसको अजाब मिलेगा, क्योंकि इमाम को मानता नहीं है। ये नजरिया नजरिया महदवियत है और रसूल खुदा के दौर में था, और ये नजरिया अब तक बाकी है बिद्दलाइल, कुरानी दलाल के साथ, अहादीस दलाल के साथ। मुफस्सिल में बहस इसमें नहीं जाना चाहता। जी आगा।
सही। अच्छा, यहाँ पर जिस तरह से आपने कहा कि आपने फितरत का भी जिक्र किया, जनाब ज़माना रोही का अरमान अल्फिदा जो है वो नस्ल जनाब फातिमा ज़हरा सलामुल्लाह अलैहा से होंगे, और जो है सादात हुसैनी से हैं, यानी इमाम हुसैन अलैहिस्सलाम की औलाद है। इस पर थोड़ी सी मैं चाहूँगा थोड़ी सी और रोशनी डाल दें, क्योंकि बाज लोग इसके ऊपर बात करते हैं कि आप जो है वो अभी दुनिया में तशरीफ नहीं लाए, आप जो है वो अभी यानी कि पैदा होंगे, और बाज और असला शरीफ जो है
हमारा जो बिल्कुल बिल्कुल सवाल
किया, और हम इस चीज के कायल हैं कि हम उनकी गैबत के कायल हैं, और गैबत के मराहिल के कायल हैं, गैबत सुगरा के, फिर गैबत कुबरा के, जिसमें जो है वो उसके साथ बाकायदा एक जब तौकियात जाहिर होती थी, और उसके बाद बाकायदा नवाबी अरबा, और इस पूरे सिलसिले के बाद अब गैबत कुबरा के हम कायल हैं। हमारे पास ये नज़रिया नहीं है कि वो जो है वो मुतवल्लिद होंगे। हम मानते हैं कि वो गैबत में है, और हमें उसी तरह से फैज पहुँचाते हैं जिस तरह सूरज के सामने चाहे बादल आ जाएँ, मगर सूरज का फैज इंसान पर जारी रहता है। हमारा नज़रिया इसमें थोड़ी सी और उनकी इफरत पे इमाम हुसैन अलैहिस्सलाम के औलाद होने पे थोड़ा सा और जो है वो रोशनी डाल देती है।
जी जी आगा, बिल्कुल आपने बेहतरीन सवाल किया है कि इमाम जमाना यानी इमाम महदी अलैहिस्सलातु वस्सलाम फितरत पैगंबर से, इसमें कोई शक नहीं है। मुत्तफ़क़ुन अलैह नजरिया है शियान हैदर कर्रार के नजदीक, वो इतरत पैगंबर से होंगे, और इस पर कई दलाइल और रिवायात मौजूद हैं। ऐसे नहीं कि हम अपनी तरफ से एक हदसी और तखमीनी अंदाजे के तौर पर कोई नजरिया बयान कर रहे हैं, नहीं। हम हदीस में हमने जो पढ़ा है, जो तिलावत किया है, वो बयान कर रहे हैं कि मौला अली इब्न अबी तालिब अलैहिस्सलातु वस्सलाम फरमाते हैं कि मैं रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के महजर में था, मैंने अर्ज किया कि आया ये महदी मऊद हम में से होगा। कौन फरमाते हैं? महजर, महजर रसूल खुदा है, रसूल खुदा के महजर में। पूछने वाले कौन है, साइल कौन है? मौला अली अमीरुल मोमिनीन अली इब्न अबी तालिब सल्लल्लाहु अलैहि वसल्लम। अली इब्न अबी तालिब सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, कुल तो या रसूलल्लाह अम मिन्ना, या महदी हम में से होंगे, अम मिन गैरना, या हमारे गैरों में से होंगे। तो ये देखें, इमाम तो जानते हैं, इमाम को तो पता है कि कौन महदी है और उनका किन से राबता है, लेकिन हमारे हम तक पैगाम पहुंचाना है। वो बिलाखरे इमाम अली इब्न अबी तालिब अलैहिस्सलाम भी हादी हैं। ये सवाल करके, एक हादी दूसरे हादी से सवाल करके ये बताना चाह रहे हैं कि बिलाखरे हिदायत कैसे की जाती है। ये सवाल जवाब मौला सवाल न करते تو ہم تک یہ مطالب نہ پہنچتے مولا اس وقت بھی, اس وقت بھی, کیونکہ آپ جب نہج البلاغہ میں مطالعہ کر رہا تھا کچھ دن پہلے, تو اس میں مولا متقیان امیر المومن فرماتے ہیں کہ کاش میں اس دور میں ہوتا جس دور میں امام زمانہ آئیں گے, شوقن مجھے اشتیاق ہے کہ میں امام زمانہ کے دور میں ہوں. تو یہ یہاں پر بھی سوال کیا جا رہا ہے خود رسول خدا سے. رسول خدا فرماتے ہیں فقال رسول اللہ لا بل منا, وہ ہم میں سے ہوگا, مہدی ہم میں سے, الدین کما فتح بنا. یہ ان لفظوں پر توجہ کیجیے گا, یختم اللہ به الدین, بنا فتح اللہ بنا یختم, یعنی خداوند متعال نے اس دین کی ابتدا بھی ہم اہل بیت سے کی ہے, اور اس کائنات کی, اس دنیا کی, اس دین, ان سب چیزوں کا اختتام بھی ہم اہل بیت پر کرے گا. یعنی ہم اگر اہل بیت ہیں تو یہ دنیا ہے, یہ کائنات ہے, یہ سرزمین ہے, یہ آسمان ہے, بنا فتح اللہ و بنا یختم, اور ہم میں سے کوئی ہوگا آخری جو اس کے وجود کی وجہ سے یہ کائنات ختم ہوگی. اگر وہ نہ ہو تو پہلے ہی دنیا ختم ہو جائے گی. کائنات کا ہونے کا کوئی فلسفہ نہیں ہے, کوئی ہدف نہیں ہے, کوئی غایت نہیں ہے, کوئی مقصد نہیں ہے. کما فتح بنا, جیسے ہمارے وجود سے یہ دنیا کا آغاز ہوا, اس سسٹم کا آغاز ہوا, مولا کے وجود سے یہ دنیا ختم ہوگی. مولا آئیں گے اور انہی کا وجود ہوگا کہ یہ ساری چیزیں بند کر دی جائیں گی, اور اس کے بعد یہ قیامت کے مراحل آئیں گے, اور اس کے بعد یہ امام آئیں گے, یہ انقاذ کریں گے, نجات دلائیں گے فتنوں سے. جو فتنے ہوں گے ان سے نجات دلانے والے امام زمانہ ہوں گے. کما انقذوا من الشرک وبنا یؤلف اللہ بین قلوبہم, اور ہمارا وجود ہی ہے ہم اہل بیت کا, جو وجود اہل بیت ہے یہ حقیقت میں محبت کی صورت میں مؤمنین کی دل میں انڈیل دیا گیا ہے. یعنی اہل بیت علیہ السلام کا جو درواقع وجود ہے, جو انسان مانتے ہیں اہل بیت علیہ السلام کے, ان کی دلیں, ان کے دل, ان کے قلوب سرشار ہیں محبت اہل بیت سے. جب امام زمانہ آئیں گے تو بالآخرے یہ سارے سلسلے ہوں گے, اور یہ بالآخرے ایک روایت نہیں, حضرت ام سلمہ کی بھی روایت ہے کہ روایت کرتی ہیں, یہ کتاب بہال انوار کی جلد نمبر 51 صفحہ نمبر 75 پہ, جو ناظرین اہل فن ہیں, اہل تحقیق ہیں, ان کے لیے میں ریفرنس بیان کر رہا ہوں کہ سمعت رسول اللہ یقول المہدی من اطرتی من ولد فاطمہ. حضرت ام سلمہ روایت کر رہی ہیں کہ المہدی من اطرتی, مہدی میری اطرت میں سے ہے, من ولد فاطمہ, فاطمہ کی اولاد میں سے ہے. ان کا سلسلہ جناب سیدہ فاطمہ سلام اللہ علیہا سے ملتا ہے. اسی طرح ابی سعید خدری قال سمعت رسول اللہ یقول علی المنبر ان المہدی من اطرتی من اہل بیتی یخرج فی آخر الزمان تنزل له السماء وتخرج له الارض بذرها فیملأ الارض عدلا وقسطا کما ملأ اللہ قوم ظلما وجورا. کہ یہ ابی سعید خدری بھی ایسی روایت کرتا ہے کہ میں رسول خدا صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا منبر پر کہ مہدی میری اطرت میں سے ہے, اور جب وہ آخری زمانے میں آئے گا اس کائنات کو عدل سے بھر دے گا, جیسے کائنات ظلم اور ستم سے بھری ہوئی ہوگی, تو میرا بیٹا آئے گا, میری اولاد میں سے آئے گا, میری اطرت میں سے آئے گا, جو اس کائنات کو عدل سے بھر دے گا. یہ اتنی ساری روایات ہیں جو بیان کر رہی ہیں کہ امام زمانہ اطرت رسول سے ہوں گے.
یہاں پر ایک سوال ضمناً ہے, اور یہ میں اپنے تمام ناظرین کے لیے, کیونکہ اس کے اندر ہر مکتب و مشرب اور ملت کا فرق ہے, جو ٹی وی دیکھ رہے ہوتے ہیں اس میں مخصوص نہیں ہے کہ اگر صرف ایک مخصوص لوگوں سے ایک گروہ ہی جو ہے وہ اس ٹی وی کو دیکھے گا یا اس کو دیکھے گا, ہر طرح کے لوگ, ہر مذہب کے ماننے والے, مختلف نظریات کے لوگ ٹرانسمیشن دیکھتے ہیں. ہم یہاں پہ سوال کرتے ہیں کہ تمام چیزیں اس قدر واضح انداز میں بیان کی گئی ہیں, اور ہزاروں ریفرنسز ہیں جو ہمارے برادران کی کتابوں کے اندر موجود ہیں, اور یہ صرف اہل تشیع کی کتابوں سے بیان نہیں ہو رہا, यहाँ पर अगर इसका पूरा एक मसौदे पेश किए जाएं तो सैकड़ों रेफरेंसेस निकल आएंगे जो ब्रादरान की किताबों से और मुस्तबित तरीन किताबें जो कि मानी जाती है उसमें से। फिर कबला यहाँ पर मैं सवाल ये रखता हूँ आपकी नजर में कि फिर क्या वजह है कि मेम्बरों से इसका प्रचार नहीं होता, क्यों छुपाया जाता है? सिर्फ इस वजह से जनाब जहरा की औलाद है, सिर्फ इस वजह से कि मौला अली मोमिन की औलाद है, या कोई और वजह है? क्योंकि वो मुंजी बशरियत है, उनकी वजह से ही निजात मिलनी है। कुरान में उनका कसीदा मौजूद है, दीन के गलबे का जिक्र कुरान में है, दीन का गलबा उनके हाथों पे होना है, जुल्म में उनके हाथों से मिट जाना है, अदल में और जो है पूरी जमाने में तौहीद का परचम उनके हाथों से लहराना है। ये तमाम मुसलमानों को चाहिए कि वो मिल के जो है वो हमारी जहद पूरी अकवाम आलम की खिदमत में जो है वो दावत दें कि ये दाइशी तरीके से नहीं हो रहा है, ये बुरहान और दलील से हो रहा है और इसमें जो है वो गुफ्तगू होगी और बुरहान और दलील से कायल किया जाएगा और अमन और सलामती के साथ। इस गलबे का मकसद अमन और सलामती का गलबा है, दलील का गलबा है, इल्म का गलबा है, तस्वीर का गलबा है, तो क्यों मुसलमान इसका प्रचार नहीं करते हुए नजर आते कबला?
ये तो नजरियाती इख्तलाफ है और कुछ देखें, जब हक वाज हो जाए किसी के लिए भी, आपने रिवायात का मुताला किया, हम देखें एक दफा होता है हक सामने आ जाए और हक को इंसान न माने, ये इंसान मुगरिज है, ये इंसान एक दफा होता है जाहिल है और जाहिल कासिर है, उसको पता नहीं है। अब उसके साथ कयामत के दिन हिसाब किताब में भी आसानी होगी, हमारा नजरिया है कि उसको पता नहीं था, उसने कोशिश की लेकिन उस बात तक नहीं पहुंच पाया, उसको गुमराह किया गया, वो बिला करे उस हकीकी मतलब तक नहीं पहुंच सका। लेकिन वो शख्स जो पढ़ा लिखा है, अरबी इबारात को जानता है, सब कुछ जानता है कि महदी कौन है, हुज्जत खुदा कौन है, इमाम जमाना अजल्ला फर्ज शरीफ कौन है, इस दौर में मेरा इमाम कौन है, तो जब ये सब चीजें जानकर भी अमदन जानकर अगर फिर इमाम को नहीं मान रहा, सीधी सी बात है, मल्लम यारिफ इमाम जमाने ही मातमीतन जाहिली है, जो अपने जमाने के इमाम को नहीं जानता। ये रिवायत जो है ये फकत ऐसे नहीं कि हमारी कुतुब में सब मानते हैं कि जो अपने जमाने के इमाम को नहीं जानता उसकी मौत जाहिलियत वाली मौत है, कुफ्र वाली मौत है, शिर्क वाली मौत है। तो जब ये सारे नजरियात हैं तो इसके बावजूद वो क्यों नहीं मानते? अब तो ये सीधी सी बात है, जान बूझ के अगर जो नहीं मानता तो उसकी मौत तो जाहिलियत वाली मौत है। अब हर जमाने में तीन इमाम होते हैं। जी जी जी
तो पेश करें, अगर इमाम की जगह किसी और को रखा है तो उसको पेश करें, शख्सियत पेश करें। हम तो अपने इमाम का मुकम्मल तारुफ पेश कर रहे हैं और आपकी ही मुख्तलिफ कुतुब से दिखा रहे हैं कि ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इसको बयान फरमाया और सिलसिलेवार आइम्मा इसके ऊपर गुफ्तगू करते चले गए। अगर आप इमाम ज़माना रोहिबा अरमान अल-सिदाक़ जी को हम मानते हैं, अगर उनको आप इस वक्त नहीं मानते तो शख्सियत पेश करें कि फिर इस हदीस की रोशनी में इस जमाने में आपका इमाम कौन है।
बिल्कुल, जैसे सूरह कद्र हम जब पढ़ते हैं, बिस्मिल्लाहिर्रहमानिर्रहीम, इन्ना अंजलनाहु फी लैलतुल कद्र वमा अदराक मा लैलतुल कद्र खैरुम मिन अल्फ शहर तनज्जलुल मलाइकतु वर्रूह फीहा बिइज्नि रब्बिहिम मिन कुल्लि अम्रिन सलाम। ये देखिए, जब हम सूरह कद्र पढ़ते हैं, ये बताएं कि ये मलाइका नाजिल कहाँ होते हैं, किसके महजर में जाते हैं? बिलाखिर कोई वली खुदा है, कोई हुज्जत खुदा है जिसको उमूर उसके हवाले किए जाते हैं, उसके महजर में ये अफहां मलाइका जाते हैं। हर दौर में हुज्जत खुदा है, रसूल खुदा के दौर में हुज्जत खुदा रसूल थे, मौला अली के दौर में मौला अली थे, मौला हसन के दौर में मौला हसन थे। इस दौर में 2022 की मैं बात कर रहा हूँ, ये अभी शब कद्र आने वाली है, इसमें सूरह कद्र भी हम पढ़ते हैं, कुरान पर भी हमारा अकीदा है और माह मुबारक रमजान की भी आमद है, चंद दिनों के बाद माह मुबारक रमजान है और कुरान नाजिल भी होगा, सब चीजों पर अकीदा रखते, ये मलाइका किस पर नाजिल होते हैं? मलाइका किसके महजर में जाते हैं? वो कौन है हुज्जत खुदा? खुद जब ये सारी चीजें मैं अकीदा रखता हूं, या तो नुमिनु बिबाज व नकफुरु बिबाज, या मलाइका के उतरने का आप अकीदा ही ना रखो, कुरान के नुजूल का या तो अकीदा ही ना रखो, या इमाम जमाना अजल्ला फर्ज शरीफ को ही मान लो कि कोई हुज्जत खुदा है जिसके महजर में ये हमारे नाम आमाल को पहुंचाया जाता है, मौला के महजर में ये फरिश्ते जाते हैं, حاضری دیتے ہیں, یہ سب کا نظریہ ہے, یہ متفق علیہ شیعہ کا نظریہ ہے. اب آپ بتائیں, جیسے آپ نے کہا یا تو شخصیت بتائیں, یوم ندعو کل اناس بامامہم, جو آپ کا امام ہے, ہر زمانے میں کوئی نہ کوئی امام کا ہونا ضروری ہو جائے, وہ شخصیت نام بتائیں. نام نہیں ہے تو پھر اس حدیث کا کیا کریں گے, اس قرآن کی آیت کا کیا کریں گے, شب قدر کا کیا کریں گے, ان کے جوابات کیا ہیں؟
اگر نہ امام کا نام پیش کیا جا رہا ہے, نہ شب قدر میں یہ بتایا جا رہا ہے کہ آج جب شب قدر ہوگی تو اس میں بتائیں کہ آج رات کو جو ہے وہ ملائکہ کس پر نازل ہوئے, وہ کون ہے, مطلب کسی بھی چیز کا کوئی جواب نہیں ہے نا, تو پھر یہ کیا پڑھا جا رہا ہے, کیوں پڑھا جا رہا ہے, اس کے معنی سمجھے نہیں جا رہے, اور اتنے عرصے سے, کوئی یہ ایک دو سال کی بات نہیں ہے, صدیوں پر محیط سفر ہے. امام زمان علیہ السلام کا انکار 1100 سال سے کیا جا رہا ہے, تو کوئی ایک دو سال کی بات نہیں ہے, اور ہم 1100 سال سے آواز لگا رہے ہیں, اور تمام تر ریفرنسز کے ساتھ آواز لگا رہے ہیں, اور سب کو بتا رہے ہیں کہ یہ مشترکہ سب کے لیے ہے, پوری انسانیت کے لیے خدا نے جو ہے وہ بقیہ کیا ہے. تو بہرحال تھوڑا سا آگے بڑھتے ہیں قبلہ, امام زمان علیہ السلام کی غیبت کا فائدہ اس دور میں کیا ہے؟
جی اگر یہ منطقی سوال یہ ہونا چاہیے کہ کوئی اور بھی کسی مکتب کا یہ سوال کر سکتا ہے کہ آپ تو کہتے ہیں کہ ہر دور میں امام کا ہونا ضروری ہے, لیکن آپ کے امام تو غائب ہیں, اس کا فائدہ کیسے آپ کو پہنچتا ہے؟ آپ تو کہتے ہیں کہ ہر دور میں حجت خدا کا ہونا ضروری ہے جس سے سب بہرہ مند ہوتے ہیں, لیکن امام زمانہ تو 1100 سال سے غائب ہیں, غیبت کبرا میں ہیں, آپ سے ان رابطہ کر سکتے ہیں, کچھ بھی نہیں کر سکتے. جیسے ابھی ایک مولانا نے ایک کلپ بھی چلایا تھا کہ میں مجھے اپنے امام زمانہ کا واٹس اپ نمبر دو, میں ان سے رابطہ کروں, اور یہ پتہ نہیں ہے عجیب و غریب باتیں کر رہا تھا. لیکن کہنے کا مقصد یہ ہے کہ جو انسان, دیکھیں واٹس اپ نمبر خدا کا کیوں نہیں لیتا, خدا سے کیوں نہیں بات کرتا, خدا سے واٹس اپ نمبر لے کے اسے کال کرو, دیکھیں آپ کیسے 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 گفتگو کرتے ہیں. جیسے آیت اللہ قراتی جب گئے تھے مکے, تو انہوں نے کہا کہ آپ جنت البقیع کیوں آئے ہوئے, جنت البقیع یہ آپ جو قبریں ہیں آپ کو کیا دیتی ہیں, آپ ان کو کہیں کہ ابھی مثلاً قلم آپ کا گر جائے, اور مثلاً کہیں جناب سیدہ فاطمہ سلام اللہ علیہ کو مولا حسن کو یہ قلم آپ کو اٹھا کے دیں گے, تو لہٰذا آپ وسیلے کے قائل کیوں ہیں, ان کو کیوں آپ وسیلہ بناتے ہیں؟ تو آیت اللہ قراتی نے اسی سوال سے وہیں پر جواب دیا, قلم کو نیچے پھینکا اور کہا کہ اب اپنے خدا کو کہو کہ مجھے قلم اٹھا کے دے. تو اس نے کہا یہ کون سا سوال ہے؟ کہا جیسا سوال تم نے کیا ویسا سوال میں نے کیا, وسیلے کا یہ مطلب نہیں کہ جو چیز تم کہو وہی چیز ہو جائے. کیا خداوند متعال اور اہل بیت علیہ السلام تمہاری ہر بات کے ماننے کے پابند ہیں؟ تو لہٰذا ہر چیز کو اس وے سے دیکھا جاتا ہے, اس تناظر میں دیکھا جاتا ہے. اہل بیت علیہ السلام سے جو ہمارا توسل ہے, ہمارا جو ربط ہے, یا خدا سے جو ربط ہے, کیا مادی ربط ہے؟ کہ واٹس اپ کی باتیں کر رہے ہیں آپ, مثلا اسکائپ کی باتیں کر رہے ہیں, ہمارا ربط ان سے مانوی ہے, ہمارا جو رابطہ ہے ان سے.
اس میں اگر معذرت, اس میں ناسویت کی بو آتی ہے, جب ایک انسان تحقیق کرتے ہوئے پہنچ جاتا ہے اور اس کو پتہ لگ جاتا ہے کہ شخصیت کا تعارف کیا ہے, ان کا نسبی تعلق کیا ہے, ان کا خاندانی سلسلہ کیا ہے, یہ کس کی ذریت میں سے ہیں, اور اگر وہاں پر کوئی دشمنی ہے, اور اگر شرارت ہے اندر, اور ناسویت کروٹیں لے رہی ہے, تو پھر اس طرح کی باتیں ہوتی ہیں, واٹس اپ نمبر اور یہ سب چیزیں. سر یہ تمام چیزیں توہین کے زمرے میں آتی ہیں بیسکلی اگر دیکھا جائے تو. یہ عالمانہ بالکل نہیں,
خدا ہے اس کے بارے میں نظریات قائم کرنا,
جی حجت خدا کے بارے میں, انبیاء کے بارے میں, خدا کے بارے میں, یہ عجیب گفتگو ہے. یہ عالمانہ گفتگو نہیں ہے اصل میں, دراصل یہ عالمانہ گفتگو نہیں ہے, یہ عالمانہ گفتگو کا پروٹوکول نہیں ہے. تو بہرحال اگر بزم خود کوئی اسکالر بن بیٹھے یا مفتی بن بیٹھے تو وہ عوام کے سامنے اس کا چہرہ حیا ہو ہی جاتا ہے, تو اس کو ناصبیت سے تعبیر کروں
پڑھنا چاہیے. بالکل اس کو پڑھنا چاہیے جو اہل بیت علیہ السلام کو اس معنی میں نہیں مانتے. کیونکہ آپ ہر چیز کو مادی نگاہ سے دیکھتے ہیں, مطلب خدا کہتے ہیں حاضر ناظر ہے, اللہ ہمارے اعمال پر شاہد ہے, ناظر ہے, دیکھ رہا ہے. کہاں دیکھ رہا ہے دکھاؤ مجھے, خدا کیسے شاہد ہے؟ ملائکہ ہمارے دیکھ رہے ہیں, رقیب اور عتید دیکھ رہے ہیں میرے اعمال کو, کہاں دیکھا ہے؟ فوٹو دکھاؤ مجھے کوئی کہ ملائکہ نے دیکھا ہو. हर चीज को मादी निगाह से तो नहीं देखा जाता कि मसलन जबराइल मेरे आमाल को देख रहा है, रकीब मेरे आमाल को देख रहा है, मलाइका जो मैं आमाल अंजाम दे रहा हूँ वो देख रहे हैं। अब मैं खुदा को अलायाज बिल्ला नऊज बिल्ला ये कहूं कि मुझे व्हाट्सअप नंबर तो हजरत जबराइल का, वो कैसे मेरे आमाल को देख रहा है? ये गलत है। आप नजर आप दीन को समझे ही नहीं है, उस अंदाज से आप दीन के कॉन्सेप्ट और नजरिए को समझे ही नहीं। हर चीज को आप मादी गरी और महसूसात से क्यों उस अंदाज से मुकायसा करते हैं? आप दीन को देखिए, खुदावंद मुताल के वजूद पर कौन सी दलील है?
बास टिकटॉकर मुफ्ती आए हुए हैं, बास जो है वो व्हाट्सएप के ऊपर जो है वो फतवे दे रहे हैं, अजीब किस्म के। वो बहरहाल इंसान जो है वो जाहिर हो जाता है ना, उसका जो इल्मी मियार है, जो उसका कैलेबर है, वो अपनी गुफ्तगू इस तरह से मौलाना ने फरमाया, इंसान अपनी जुबान के पीछे पोशीदा जब कलाम करेगा तो पता चल जाएगा कि ये दुकान कोयले की है या हीरे की है। तो उन्होंने इस तरह की गुफ्तगू करके बता दिया कि उनका ताल्लुक किस तरह के, उनका कैलेबर क्या है और उनके अंदर नासिबियत करवटे ले रही है। वो लाख कसीदा पढ़े इमाम हुसैन सलाम का, कोई उनके कसीदे के इमाम हुसैन सलाम को मोहताज नहीं है, उनकी जो नासिबियत थी वो खुल के सामने आई। बहरहाल हम इस वक्त इमाम ज़माने इस्लाम की बात कर रहे हैं कि इमाम ज़माने इस्लाम की गिबत का गिबत का फायदा जो है वो इस दौर में मजबूत और क्या
इसके बारे में बयान करना जरूरी था, क्योंकि ये बार बार क्लिप भी चल रहा था, इसका जवाब देना इस प्लेटफॉर्म से मैंने जरूरी समझा। जाबिर इब्न अब्दुल्ला अंसारी रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम से पूछते हैं कि वो शीए जो जमाने गैबत में होंगे, आप फरमा रहे हैं कि इमाम जमाना गैबत के दौर में चले जाएंगे, गैबत में चले जाएंगे, तो उस दौर में जब इमाम महदी रूही वारवाहुल आलमीन ले तुराबे मक्तमल फिदा गैबत में होंगे, जाहिर हिसाब से नजर नहीं आ रहे होंगे, तो शीए चाहने वाले उसके वजूद से कैसे फायदा उठाएंगे? जैसे आपने वो रिवायत बड़ी भी सही, उसका मतन यहाँ पर बयान कर देता हूँ। ए वल्लजी बअसनी बिन नबुवा انهم يستضيئون بنوره وينتفعون بولايته في غيبته, मुझे उस जात की कसम जिसने मुझे मबऊस करके भेजा है नबूवत के लिए, انهم يستضيئون بنوره, वो शीए मौला इमाम जमाना के नूर से मुस्तफीद होंगे, उस रोशनी से, उसकी विलायत से फायदा उठाएंगे। كانتفاء الناس بالشمس وان تجلى لها سحاب, जब बादलों की ओट में सूरज आ जाता है, आफ्ताब आ जाता है, उस वक्त कायनात वाले जैसे उस सूरज से फायदा उठाते हैं, इमाम जमाना से भी ऐसे फायदा उठाएंगे। या जाबिर हाजा मिन मकनून सिर्रिल्लाह, अल्लाह के राजों में से एक राज, व मखजून इल्म ही, खुदा के खजानों में से एक खजाना है, फअक्तमहु इल्ला अन अहलिही, इसको छुपा दिया है कि कब इमाम का जहूर होगा, इल्ला अन अहलिही, लेकिन जो अहल होगा उसको बता देगा कि इमाम का जहूर कब होगा। एक रिवायत में इस अंदाज से बयान किया गया, लेकिन एक तौकी मुबारक तौकी में खुद इमाम जमाना ने बताया है, वह अम्मा वजहुल इंतफा बी फी गैबती, मुझसे फायदा मेरी गैबत में आप कैसे उठाएंगे, फकल इंतफा बिशम्स इज़ा गयबतहा अनिल अबसार सहाब, जैसे बादलों की ओट में सूरज चला जाता है, फिर भी तो ये सूरज फायदा देता है, फिर भी तो फायदा देता है, कुछ इमाम जमाना से ये मेरे शीए से फायदा उठाएंगे। अब ये देखें इमाम जमाना अजल्लाहु फरजहु शरीफ, मुझे अगर दो मिनट दें तो यहाँ इसके बारे में बयान करूं कि इमाम जमाना अजल्लाहु फरजहु शरीफ की शबाहत सूरज से क्यों दी गई है, सूरज से इमाम शबाहत क्यों है, कि मौला इमाम जमाना अजल्लाहु फरजहु शरीफ की शबाहत सूरज और आफ्ताब से क्यों है? देखें ये खुर्शीद मंजूमे शमसी में, ये जो पूरा मंजूमे शमसी है, खुर्शीद ये आफ्ताब मरकज है, महवर है पूरे मंजूमे शमसी में। इमाम जमाना भी इस जिंदगी इंसान में, इस कायनात में मंजूमा है, यानी क्या, यानी इंसान पूरी इस कायनात के निजाम का महवर है, यानी अगर इमाम ना हो तो ये कायनात गरम बरम हो जाए, एक शबाहत। दूसरा देखें खुर्शीद यानी आफ्ताब यानी सूरज के बहुत सारे फायदे होते हैं, एक उसका फायदा होता है नूर देना, रोशनी देना, आता है तो दिन हो जाता है, जाता है तो रात हो जाती है। खुर्शीद का एक फायदा ये लेकिन अगर साइंसी और टेक्नोलॉजी हिसाब से आप देखें तो सूरज का ये फायदा तो नहीं फकर रोशनी होती है, सूरज के कई और फायदे हैं जिनसे जाहिल क्या होते हैं, हाँ ना आगाह होते हैं, उनको पता नहीं होता कि अगर सूरज न हो तो कोई फसल नहीं होगी, अगर सूरज न हो तो दरिंदे ये सारे कीड़े मकोड़े सारे इनको खा लें, कोई चीज बाकी न रहे। ये सूरज का वजूद ही होता है जो रोशनी के अलावा कई फायदे देता है। तो इमाम जमाना के कई फायदे हैं, उनमें से एक फायदा क्या था, अगर जाहिर होते उनका दीदार करते, उनसे मसले पूछते, उनसे मुलाकात करते, मौला के महजर में जाते, मौला हुकूमत करते, एक फायदा ये था। लेकिन इसके अलावा कई फायदे जो हैं लौलल हुज्जल साखतिल अर्ज बिअहलिहा, कि उसका वजूद है, मौला के वजूद की वजह से ये कायनात का वजूद है, वह भी वजूद ही सबतिल अर्द वस्समा, ये कई फायदे हैं। तुमने एक फायदा समझा है कि जाहिर हो तो जाहिर से फायदा उठा रहे हो, अगर जाहिर ना हो तो आप कहते हैं सारे फायदे खत्म। शम्स के फायदे के कायल हो कि आफ्ताब अगर बादलों की ओट में चला जाए फिर भी फायदे देता है, तो ये आफ्ताब भी इनके सदके में खल हुआ है, ये सूरज भी इनके सदके में खल हुआ है। अगर इमाम जमाना ना हो तो ये ना सूरज हो ना आफ्ताब हो ना चांद हो ना मंजूम शम्सी हो, कुछ भी ना हो। और इसी तरह इंसान जो नाबीना होता है वो इस खुर्शीद की नूर अफशानी से महरूम होता है। जो इंसान नाबीना होगा ना, अब देखें बादलों के ओट में भी चला जाए तो जो इंसान नाबीना होगा उसको तो पता नहीं चलेगा कि बादलों के ओट में गया है या बादलों के इस साइड है, उसको पता नहीं चलेगा क्योंकि वो नाबीना है, देख नहीं सकता। लेकिन इमाम जमाना की शबाहत इस शम्स से आफ्ताब से इसलिए दी गई है कि जो दिल का अंधा होगा कभी भी इमाम से फायदा नहीं उठाएगा, कभी भी इमाम को नहीं मानेगा, दिल की आंख जिसकी खुली हुई होगी वो इमाम को मानेगा। इसके अलावा इमाम जमाना जल्ला फजर फरज और शरीफ के वजूद के फायदे हैं, और ये शबह जो शबाहत दी गई है इमाम जमाना की शम्स के साथ कि मौला इमाम जमाना को आफ्ताब के साथ जो शबाहत दी गई है, ये फायदा अजीम फायदा है। न सिर्फ अगर देखने का फायदा, आप शम्स को न देख कर भी हजारों फायदे हासिल कर रहे हैं, ये सबब शम्स है, इनकी वजह से ये कायनात चल रही है, तो इनके कितने फायदे होंगे जो अनगिनत हैं, हम शुमार भी नहीं कर सकते।
बिल्कुल सही जी, अगर थोड़ी सी बात को कबला आगे बढ़ाते हैं, चूंकि आज की बड़ी बाबरकत तरीन शब है, दुआओं की शब है, दौ लगाने की शब है, तवसल करने की शब है। आज उसका वजूद जाहिर हुआ था कि जिसके जब खुदा इसने जहूर देगा तो इंशाअल्लाह, जिस तरह से भी बार बार कबला ने कहा और वो रिवायत पेश की कि जिस वक्त दुनिया जो है वो जुल्म जोर से भर चुकी होगी और इंसानियत बिलबिला रही होगी और जरूरत ईजाद हो चुकी होगी, परवरदिगार के इज़्ज़त से परवरदिगार की मर्जी से आप जोर फरमाएंगे और उसको अदल इंसाफ से भर देंगे, तो आज की बड़ी अहम शब है। हमें लौ लगाने की कबला मुंतजरीन की फजीलत क्या है और मुंतजरीन की जिम्मेदारियां क्या हैं, क्योंकि हमें परवरदिगार ने अमस खल्क नहीं किया, मसूल खल्क किया है।
बिल्कुल आगा, ऐसी हस्ती का इंतजार करना जचता भी है, जरूरी भी है, और जो अफराद मौला इमाम जमाना का इंतजार करते हैं, हकीकी माना में इंतजार करते हैं, जाहिरी लक लक लिबास जबानी न हो, जैसे सिफ्त जाफर शहीद ने कहा था, अल अजल जो कहते हैं आ गए तो क्या होगा, हकीकत में अलाजल कहा जाए, हकीकत में अलाजल कहा जाए। अल्लाहुम्मा अज्जिल वली कल फरज का जो ये जो दुआ है, ये दुआ लक लक जबानी न हो, ये दिल से दुआ निकले, जैसे माँ के बगैर बच्चा बेताब होता है कि माँ का दूध जब उसको न मिला, माँ का वजूद जब नजर नहीं आता, जब देखता नहीं है, तो कायनात की कोई चीज भी उसके हाथ में पकड़ाई जाए, उसको दी जाए, वो कहता है मुझे माँ चाहिए। तो अहले बैत अलैहिस्सलाम माँ से ज्यादा मोहब्बत करने वाले हैं। हम कैसे सो रहे हैं, कैसे आराम कर रहे हैं, हमारा रोज दिन गुजर जाता है, हम इमाम को याद भी नहीं करते। क्या हम इमाम जमाना को उस अंदाज से याद करते हैं? हाँ, वो अफराद जो इमाम को इस अंदाज से याद करते हैं कि उनकी जिंदगी में तड़प है, उनकी जिंदगी में इंतजार है, उनकी जिंदगी में सुकून नहीं है, कि मता तराना व नराक, कि कब वो दिन आएगा कि मौला हम आपको देखेंगे, हम आपकी ज्यारत करेंगे, بہت دن گزر گئے، ہم ظلم کی ان چکیوں میں پیس رہے ہیں، لوگ ہم پر ظلم کر رہے ہیں، متا ترانا و نراک، یہ دعائے ندبہ کے جملے پڑھتے ہیں، تو آئیں اس شب میں منتظرین کی فضیلت کیا ہے؟ منتظر جو صفات میں نے بیان کی، جو ان صفات کا مالک ہے، اس کے بارے میں رسول خدا نے کیا فرمایا ہے؟ رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے ایسے افراد کے لیے بہت ساری صفات بیان کی ہیں، اور خود جیسے ان اہل زمان غیبتہ والقائلین بامامتہ والمنتظرین لظہورہ اجل اللہ فرجہ الشریف افضل من اہل کل زمان، جو منتظر کائنات جب سے خلق ہوئی، حضرت آدم سے لے کر خاتم تک، حضرت خاتم سے لے کر اس دور تک، منتظر جو ہے افضل من اہل کل زمان، ہر زمانے سے افضل ترین افراد وہ ہیں، لأن اللہ تعالی ذکرہ آتاہم من العقول والافہام والمعرفہ ما صارت الغیب عنہم بمنزلۃ المشاہدہ، حقیقت میں ان کی جو وہ جو غیبت بھی ان کے یہاں ہوگی نا، منزلہ مشاہدہ ہوگی، ایسے زندگی کر رہے ہوں گے جیسے امام ان کو دیکھ رہے ہیں، اب ایسے افراد جو حقیقت میں امام غائب ہیں، حقیقت میں امام زمانہ عجل اللہ فرجہ شریف کو نہیں دیکھ رہے، لیکن زندگی ایسے کر رہے ہیں جیسے مولا ان کے اعمال کو دیکھ رہے ہیں، زندگی ایسے کر رہے ہیں جیسے مولا کے حضور میں ہیں. اور دوسرا جو منتظرین کا حقیقت میں فائدہ اور اہمیت جو بیان کی گئی ہے، فضیلت بیان کی گئی ہے، کہ من مات منکم علی ھذا الامر منتظرا کان کمن ھو فی الفسطات الذی للقائم. مثلا اب انسان کو گھبرانا نہیں چاہیے کہ میں امام زمانہ عجل اللہ فرج شریف آئیں گے تو میں مولا کے ساتھ قیام کروں گا، یہ ظلم کے خلاف قیام کروں گا، مظلوموں کا ساتھ دوں گا. مولا فرماتے ہیں امام صادق گھبراؤ نہیں، گھبرانے کی بات نہیں ہے، اگر تم نے امام زمانہ کا حقیقی انتظار کیا ہے، تمہارا مقام ایسے ہے کمن ہوا فی الفسطاط، جیسے آج بھی تم امام زمانہ کے خیمے میں ہو. الذی للقائم، امام زمانہ کے خیمے میں اگر امام کے مطیع ہو کر تم زندگی کر رہے ہو، تو آج بھی تمہارا مقام یہ ہے کہ تم امام زمانہ کے خیمے میں ہو. وَأَلَمُوا أَنَّ الْمُنْتَظِرَ لِهَذَا الْأَمْرِ مِثْلُ أَجْرِ الصَّائِمِ الْقَائِمِ، جو حقیقی منتظر ہے اس کا اجر ایسے ہے جیسے وہ دن کو روزہ رکھے رات کو قیام کرے، حقیقی منتظر کا اجر یہ ہے. اور ایک بات جو تمام بہترین بیان کروں، جو بڑا میری نزدیک بہت بڑی فضیلت ہے، کہ رسول خدا صلی اللہ علیہ وسلم فرماتے ہیں کہ جو حقیقی منتظر ہے وہ میرا رفیق ہے، میرا دوست ہے. حقیقی منتظر رفیق پیغمبر ہے، رفیق رسول خدا ہے. اولائک رفقائی و اکرم امتی، وہ میرے دوست ہیں اور میری امت میں سے سب سے گرامی افراد، با عظمت افراد، با کرامت افراد وہ ہوں گے جو میرے بیٹے مہدی کا انتظار کریں گے. اور ان کی فضیلت کے بارے میں رسول خدا فرماتے ہیں، ان کی فضیلت یہ ہے، ایسے ہے جیسے میرے ساتھ انہوں نے بدر میں، انہوں نے جنگ خیبر میں میرے ساتھ جہاد کیا ہو. جو افراد حقیقی منتظر ہیں رکاب رسول میں، رکاب پیغمبر میں، مجاہدین والا ان کو اجر ملے گا. اور آگے فرماتے ہیں امام سجاد علیہ الصلوۃ والسلام فرماتے ہیں، آخری فائدہ بیان کر کے میں زحمت تمام کروں، امام سجاد علیہ الصلوۃ والسلام فرماتے ہیں، من ثبت علی موالاتنا فی غیبت قائمنا اعطاہ اللہ عز و جل اجر الف شہید من شہداء بدر و احد. جو شخص ہماری محبت پر امام زمانہ کی غیبت میں قائم رہے گا، من ثبت علی موالاتنا، ہمارا موالی رہے گا، ہمارا پیروکار رہے گا، کب؟ فی غیبت قائمنا، جب ہمارے باروان غیبت میں ہوگا، اس وقت بھی یہ ہماری محبت پہ قائم رہے گا، منحرف نہیں ہوگا، اس کے پیر ڈگمگائے نہیں، وہ اگر ثابت قدم رہے گا تو میں سجاد کہتا ہوں اعطاہ اللہ عز و جل اجر الف شہید. خداوند متعال اس کو ایک شہید کا بدلہ نہیں، اجر نہیں، ہزار شہید. کون سے ہزار شہید؟ وہ ہزار شہید من شہداء بدر وحد، جو شہداء بدر احد کے جو شہید تھے وہ ایک شہید نہیں اس کے ہزار شہید کا اس کو اجر عطا کرے گا. یہ انسان جو حقیقی منتظر ہے اس کا فائدہ یہ ہے کہ اس کا اتصال ہوتا ہے معصوم کے ساتھ. انسان کی ارزش, انسان کی قیمت یہ ہے کہ دیکھیں اپنے مولا کا انتظار جو کر رہا ہے کیا اس سے متصل بھی ہے یا نہیں. منتظر جو اپنے آپ کو کہلوا رہا ہے میں اپنے آپ کو کہہ رہا ہوں کہ میں مولا کا مرید ہوں, مولا کے عشق میں میں حقیقت میں مولا کا عاشق ہوں, یہ میں عاشق تو ہوں کیا لکلک زبانی ہے. کہہ رہے جو منتظر ہے اس کا اتصال ہوتا ہے امام زمانہ کے ساتھ, اس کی گھڑی گھڑی, اس کا لمحہ لمحہ, اس کا نفس نفس امام کے کہنے پر, امام کے اقوال پر, امام کی سیرت پر چل رہا ہوتا ہے. میرے مولا کیا چاہ رہے ہوں گے, اس وقت جو میں کام کر رہا ہوں کیا میرے مولا راضی ہیں, کیا میں یا بھی شب برات میں جو بیٹھا ہوا ہوں میں کون سا عمل انجام دوں کہ میرے امام زمانہ راضی ہوں گے, کیا میرے عمل سے مولا ناراض تو نہیں ہے, کیا میرے عمل سے مولا گریا تو نہیں کر رہے. یہ اتصال جب اس کی حقیقت میں اس کی زندگی میں آئے گا تب جا کے بنے گا یہ حقیقی منتظر.
سبحان اللہ, سبحان اللہ. بہت ساری ذمہ داریاں بھی قبلہ نے جو ہے وہ اچھے بیان کی ہیں, اور یقیناً یہ شب جو ہے وہ اپنے آپ کو پرکھنے کی شب ہے, اپنی کساوتوں کو, کساوت قلبی کو, شقاوت قلبی کو, اور ان تمام آلائشوں کو جو ہمارے وجود کے اندر, نفس کے اندر ہیں, جو ہمارے نفس کو تزکیہ کرنے کی ضرورت ہے, ان تمام چیزوں کو نکال کے آج پھینک دینا ہے, اور اس کو دروازوں کو ہمیشہ کے لیے مستور کر دینا ہے کہ وہ واپس وہ علائشیں جو آج ہم نکال رہے ہیں وہ دوبارہ اس میں گھر نہ کر پائیں, اور تاکہ اس جگہ پر جو ہے وہ نور کا بسیرا ہو اور نورانی جو معاملات ہیں وہ قلب کے اندر داخل ہو کر قلب نورانی ہو. قبل آخری سوال کہ شرائط ظہور کیا ہیں, یہ ذرا بیان فرما دیں.
جی, اگر شرائط ظہور ایک بڑا اہم سوال ہے جو ہماری مہدویت کی جو کتب ہیں اس کی طرف اشارہ کیا گیا ہے, لیکن میں اس کو چاہوں گا کہ ملخص طریقے سے, خلاصے کے طور پر اجمالاً اس کو بیان کروں. مفصل اس کی ڈیٹیل میں جاؤں گا تو میرے خیال میں یہ ہمارے پروگرام کا ٹائم کم پڑ جائے گا. شرائط ایک ہوتا ہے شرط, ایک ہوتا ہے مشروط.
صحیح.
ایک چیز کے متحقق ہونے کے لیے, محقق ہونے کے لیے اس شرط کا ہونا ضروری ہے. جیسے مثلا مثال دوں میں, پانی پڑا ہوا ہے, یہ پانی میٹھا تب بنے گا جب آپ اس میں شکر ڈالیں گے, یہ شیرینی اس میں پڑے گی پانی میں وہ حل ہوگی, یہ منحل ہوگا یہ پانی, یہ اس کے بعد یہ پانی شیرین ہو جائے گا. اس پانی کے شیرین ہونے کے لیے شرط یہ ہے کہ اس میں چینی ڈالی جائے, اس میں گڑ ڈالا جائے, اس میں شہد ڈالا جائے. اگر شہد اس میں آپ حل نہیں کریں گے یہ پانی میٹھا نہیں بنے گا, یہ شربت تب بنے گا, شربت اصل تب بنے گا جب آپ اس میں اصل ڈالیں گے, جب اس میں آپ شہد ڈالیں گے. تو شرط کیا ہے؟ شہد کا وجود. اور مشروط کیا ہے؟ یہ پانی تب جا کے یہ شیرین بنے گا جب اس میں کیا ڈالیں گے آپ؟ شہد ڈالیں گے, چینی ڈالیں گے. تو امام زمانہ اجل اللہ فرجہ شریف کے ظہور کے لیے بھی شرائط ہیں, ایسے نہیں کہ اچانک ظہور ہو جائے گا. دیکھیں یہ 11 امام اہل بیت علیہ السلام آئے, ان کو لوگوں نے قتل کر دیا, ان کو لوگوں نے اذیت دی, لوگوں نے ایذا دیا, لوگوں نے تکلیفیں دی. شرائط ظہور اگر متحقق نہیں ہوتی, ہم اپنے آپ کو آمادہ نہیں کرتے. کچھ لوگوں کا نظریہ یہ ہے کہ ہم ہاتھ پہ ہاتھ رکھ کے بیٹھ جائیں, گناہ کرنا شروع کر دیں, نہ کوئی نیکی کریں نہ کوئی عمل کریں. امام تو اچانک آئیں گے اور ظہور ہو جائے گا, اچانک نہیں آئیں گے میرے عزیز, اچانک نہیں آئیں گے, ہمیں آمادہ ہونا ہوگا. کیونکہ آپ روایات میں پڑھتے ہیں, یہ روایت ایسے نہیں ہے کہ آپ کے اعمال کی وجہ سے میرا ظہور مؤخر ہو رہا ہے. جی 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 بالکل بالکل, وہ سارا میں بیان کرتا ہوں کہ شرائط ظہور یہ مشروط تب متحقق ہوگا, محقق ہوگا جب شرائط پائی جائیں. اچھا, سب سے پہلے ایک شرط تو واضح ہے, سب سے پہلی شرط یہ ہے کہ وہ سسٹم کیا ہے جو آپ ظہور کے بعد لانا چاہتے ہیں. देखिए आप सिस्टम एक अप्लाई करना चाहते हैं, एक सिस्टम लाना चाहते हैं, एक निजाम बयान करना चाहते हैं। वो निजाम क्या है? वो निजाम तो वाज़ेह है कि इमाम जमाना अज़ल्ला व फ़र्ज़ शरीफ आएंगे, ये जमाना ये दुनिया मुलियत जुल्म व जौरा, जुल्म से भरा हुआ होगा, जौर से भरा हुआ होगा। इमाम आएंगे अदल के साथ इस कायनात को भर देंगे और हुकूमत इलाही कायम होगी, हुकूमत जहानी कायम होगी। और कुरान मजीद के जो आयात हैं लियुज़हिरहू अलद्दीन कुल्ले, ये हकीकत में वो गलबा जो होगा कि कायनात पर, पूरी कायनात पर तशय्यो का, इस्लाम का जो डंका होगा, इस्लाम का जो गलबा होगा, वो इमाम जमाना के दौर में होगा। ये कुरानी रूह से ये हमारा निजाम है। सबसे पहली शर्त यह है कि आपके पास निजाम कौन सा है। आप कोई भी चीज अप्लाई करना चाहते हैं, कोई सिस्टम चलाना चाहते हैं, आपसे पहला सवाल ये होगा सिस्टम कौन सा है। सिस्टम ये है कि ये दीन गलबा करेगा, कोई चीज बाकी नहीं रहेगी, सब इस्लाम के सैतरे में आ जाएंगे। नंबर दो, एक नंबर दो रहबर का वजूद। अच्छा, सिस्टम तो आपके पास है लेकिन ये सिस्टम चलाएगा कौन, किसके वजूद से चलेगा? रहबर शायस्ता हो, मासूम हो, गलती से पाक हो, खता से पाक हो, एक मासूम इंसान हो जो इस सिस्टम को अप्लाई करे, एक हादी हो जो सिस्टम आप बता रहे हैं कि पूरी कायनात को अदल इंसाफ से भरना है ना, तो बिलाकर मासूम ही आएगा जो इस कायनात को अदल इंसाफ से भरेगा। दो, और तीसरी शर्त जो आपके बारे में बयान कर रहा हूं मैं, वो ये है कि कुछ अफराद का गुरुह मौजूद हो, कुछ अफराद मौजूद हो, कोई टोला मौजूद हो जो पाक दिल इंसान हो, फिदाकार इंसान हो। अब देखिए मौला अली इब्ने अबी तालिब अलैहिस्सलाम के दौर में मौला क्या फरमाते हैं, मेरे साथ 10 अफराद भी नहीं है, मेरे साथ तो 10 अफराद भी नहीं है। मौला इमाम हसन अलैहिस्सलाम जब सुलह करने जा रहे हैं, मौला ने क्या फरमाया कि मेरे पास इतने अफराद भी नहीं है कि मैं इनको लेके जाके जंग करूं, सारे मुझे छोड़ के जा रहे हैं। तो फिदाकार इंसान का होना जरूरी है, जो इंसान अहले बैत अलैहिस्सलाम हादी पर, महदी पर कुर्बान हो, फदाकारी अंजाम दें, पाक दिल इंसान हो। अगर पाक दिल इंसान नहीं होंगे, ऐसे अफराद नहीं होंगे जिनमें एबिलिटी नहीं है, जिनमें ये सलाहियत नहीं है, तो जहूर कैसे होगा? जहूर के लिए कुछ अफराद का होना जरूरी है। ये जो आप रिवायात पढ़ते हैं कि 313 अदद का होना जरूरी है, 313 अदद जो होंगे, ये 313 अफराद होंगे जो पाक दिल अफराद होंगे, जो फिदाकार अफराद होंगे, जो अहले बैत अलैहिस्सलाम जो कहेंगे उस पर आमन्ना कहेंगे, हाँ तस्लीम महज होंगे। ऐसे अफराद का जब वजूद होगा, जब ऐसे अफराद आएंगे, तो उस अंदाज से ये सिलसिला चलेगा। ला यखरुजुल कायम अलैहिस्सलाम फी अकल मिन अल फियत वला यकुन अल फी अकल मिन अशरा अल आलाफ। 10,000 का भी अदद आया है रिवायात में। इमाम सादिक अलैहिस्सलाम फरमाते हैं कि 10,000 लोग जब बनेंगे तब हमारा कायम आएगा, कयाम करेगा। 10,000 जिनके दिल साफ होंगे, 10,000 जो कुर्बानी देने वाले होंगे, 10,000 जो तस्लीम महज होंगे इमाम जमाना, खुदा का हुक्म मानते होंगे, इमाम का हुक्म मानेंगे। तो इस हिसाब से ये जो मैंने शराइत बयान की कि इमाम जमाना तब जहूर करेंगे जब ये अफराद मुहैया होंगे, ये शर्त है जहूर के लिए। जब 313 आ जाएंगे और या 10,000 अफराद जो रिवायात में है, तब इमाम जमाना का जहूर होगा। और हम इंशाअल्लाहुल अजीज मौला इमाम जमाना जल्ला फर्ज इस अजीम रात के सदके दुआ मांगते हैं कि परवरदिगारा हमें अहले बैत अलैहिस्सलाम खुसूसन इमाम जमाना के नासरीन में से करार देना, हमें तौफीक देना कि इमाम को खुश करें, इमाम के दिल को रंज न दें, इमाम को तकलीफ न दें। रुलाने वाले तो बहुत हैं मौला, हमें तौफीक दे कि हम इदखाल सुरूर के मसादीक में से हों, हम मौला को खुश करने वाले में से वालों में से हों। वस्सलाम अलैकुम वरहमतुल्लाहि वबरकातुहु।
अलैकुम सलाम वरहमतुल्लाहि वबरकातुहु। इंतहाई मशहूर हैं और इंतहाई ममनून हैं मौलाना सैयद अहमद अली नकवी साहब के, आपने कोमल मुकद्दसा से हमारे प्रोग्राम में शिरकत की। नाज़रीन बाबरकत तरीन शब है हमारी, तो प्रोग्राम हमारा तो इंशा जो अपने खुतान की तरफ रवा दमा है, मगर हमारी स्क्रीन से जो है मुसलसल मौला इमाम जमाना रूह अलमदा फिदा की खिदमत में, उनके मैजर में जो है वो हाजिरियाँ लगती रहेंगी और सभी जो है वो अपना नजराने अकीदत आपकी बारगाह में پیش کرتے رہیں گے ہماری اور آپ کی اگلی ملاقات انشاءاللہ کل یو کے ٹائم سے 4 بجے ہوگی، 4:30 بجے ہوگی. اجازت دیجیے، السلام علیکم ورحمۃ اللہ وبرکاتہ.